यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने सत्तारूढ़ दलको निर्णय। 15 वर्ष मुनिका विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका बाल बालिकाको मुटुको निशुल्क उपचार गर्ने शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको निर्णय। इटहरीको सेन्ट्रल प्लाजामा भएको आग लागि 6 घण्टापछि नियन्त्रणमा, आग लागि भएको भवनबाट उद्धार गरिएका 11 जनाको स्वास्थ्य अवस्था सामान्य। र दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढ़ेलोमा 24 जनाको मृत्यु, करिब 29,000 विस्थापित। समाचार अब विस्तारमा। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा संघीय संसदका दुवै सदनको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्। प्रतिनिधि सभाको आज बसेको दुवै बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गर्नुभएको थियो। प्रतिपक्षीहरूले अवरोध गरेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभाको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतलाई बोल्न समय दिनुभयो। सांसद बस्नेतले सरकारले 4 महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएको विषय जनसरोकारको विषय बनिसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण संसदमा जानकारी नदिएसम्म संसद चल्न नसक्ने बताउनुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरूले सरकारको जवाब माग गरेको विषयमा ध्यानकर्षण भएको भन्दै सभा अगाडि बढ़ाएर सहयोग गर्न आग्रह गर्नुभएको थियो। सभामुख घिमिरेले पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले भोलि बिहान 11 बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। त्यसै गरी राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरूद्ध गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आजको बैठक शुरू गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अध्यक्ष दाहालले नेकपा माओवादी केन्द्रका सांसद गोपी बहादुर अच्छामीलाई बोल्न समय दिनुभयो। सांसद अछामीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङप्रति पूर्वाग्रही भई पदबाट हटाइएको भन्नुहुँदै प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म सदन चल्न नसक्ने बताउनुभयो। अध्यक्ष दाहालको पटक पटकको आग्रहपछि समेत सांसदहरू बस्न नमानेपछि अध्यक्ष दाहालले भोलिसम्मका लागि बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि सभा 12 बजे बस्नेछ। यसअघि प्रतिपक्षी दलहरूको आज बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा विरोध जनाउने निर्णय गरेको थियो। प्रतिपक्षी दलको बैठकले सरकारलाई सच्न आग्रह गर्ने निर्णय गरेको र नसचिए सदनसँगै सड़कमा पनि विरोध जनाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाब दिनुपर्ने बताउनु भएको छ। नयाँ बानेश्वर स्थित संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाब नदिए प्रतिनिधि सभाको बैठक चल्न नदिने उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लड़ेर ल्याएको अधिकार खोज्ने तागत कसैसँग नभएको बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालद्वारा आज काठमाण्डुमा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा संघमा देश र जनताका लागि पर्यायमा जस्तो सुकै परिस्थितिको सामना गरी अगाडि बढ़न सक्ने खुबी भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले विलौना गरेको भन्नुहुँदै त्यसबारे प्रधानमन्त्रीले जवाब दिइरहनु नपर्ने प्रश्न पार्नुभयो। सत्तापक्षीय दलहरूको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेश अगाडि बढ़ाउन नसक्ने निष्कर्ष निकाल्दै र भूमि सम्बन्धी अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
यो अध्यादेश अध्यादेशकै रूपमा जान सक्ने अवस्था रहेको 13 गति भयो, 18 गति भित्रमा यसको प्रमाणीकरण भइसक्नु पर्ने कारण व्यवस्था हो। त्यसले गर्दाखेरि अब यो अध्यादेशको रूपमा अगाडि जान सक्ने प्रतिस्थापन विधेयकको रूपमा आउन सक्ने अवस्था रहेन र यो विषयमा अब यसलाई रेगुलर विधेयकै रूपमा लैजाने, नियमित विधेयकको रूपमा लैजाने र नियमित विधेयकमा अरू सत्तारूढ दलहरूको जे कन्सर्न छ ती कन्सर्नहरूलाई पनि आउने विधेयकमा चाहिँ समेटेर त्यसलाई चाहिँ लैजाने भन्ने विषयमा आजको बैठक केन्द्रित। सत्ता गठबन्धन बाटै भूमि सम्बन्धी अध्यादेशका विषयमा रिजर्भेसनहरू थिए, त्यो रिजर्भेसनहरूलाई पनि सम्बोधन गर्दै नयाँ चाहिँ विधेयक ड्राफ्ट गरेर संसदमा लैजाने।
सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका विभिन्न 6 अध्यादेश मध्ये भूमि अध्यादेशलाई अघि बढ़ाएको छैन। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। इटहारीको सेन्ट्रल प्लाजामा भएको आग लागि नियन्त्रणमा आएको छ। आज बिहान 9:30 शुरू भएको आगो करिब 6 घण्टेपछि नियन्त्रणमा आएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतेउडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका 12 दमकल तथा झण्डै 300 संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो। आग लागि भएका भवनबाट 11 साकुशल उद्धार गरिएको थियो। उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा 3 मृत्यु भएको छ भने 15 घाइते भएका छन्। शीत गंगा नगरपालिका 2 सीतापुरको भुवनपाटामा बस दुर्घटना हुँदा 3 घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते मध्ये 7 लुम्बिनी प्रादेशिक अस्पताल र 8 प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका 8 स्थित गिरिजा प्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सांसद कृष्ण प्रसाद सिटौला, भद्रपुरका नगर प्रमुख गणेश पोखरेल सहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको सभागृह निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले दिगो शहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नीति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको शहरी सुशासन तथा विकास सम्बन्धी क्षेत्रीय गोष्ठीमा उप प्रधानमन्त्री सिंहले शहरी क्षेत्रका हरेक मानिसका लागि आर्थिक अवसर मात्र नभई संस्कृति, दिगोपना र सुशासनको केन्द्र बन्नुपर्नेमा जोड़ समेत दिनुभयो। उप प्रधानमन्त्री सिंहले शहरी पुननिर्माण सरकार मात्र होइन स्थानीय नागरिकको समेत सहकार र साझेदारीबाट सम्भव हुने बताउनुभयो। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा 25 मुनिका विपन्न परिवारका बाल बालिकाको मुटुको निशुल्क उपचार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं केन्द्र संचालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले विपन्न, आर्थिक अवस्था कमजोर भएका परिवारका बाल बालिकाको मुटुको क्यान्सर सम्बन्धी उपचार निशुल्क गर्ने निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिनुभयो। मन्त्रालयले केन्द्रलाई 500 बाल बालिकाको शल्यक्रिया सहित मुटुको उपचारको लागि प्रति बाल बालिका 2,50,000 रूपियाँ सहयोग उपलब्ध गराउँदै आएको छ। हुम्लाको कालिका केन्द्रबिन्दु भएर आज साँझ 7:44 जाँदा भूकम्प गएको छ। हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर 4.5 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लयनचोरले जनाएको छ। यसअघि आजै साँझ 6:27 जाँदा चीनको तीनगिरी क्रन्ट्री आसपास केन्द्रबिन्दु भएर 5.5 रेक्टर स्केलको भूकम्प गएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डडेलुले देशको दक्षिणी पूर्वी क्षेत्रलाई ध्वस्त पारेको छ। आगलागीमा 24 जनाको मृत्यु भएको छ भने 200 भन्दा बढ़ी संरचनाहरू नष्ट भएको तथा करिब 29,000 मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। आगलागीबाट सबैभन्दा बढ़ी प्रभावित क्षेत्रहरू मध्ये दक्षिण पूर्वी उइसेङ जंगलमा लागेको डडेलु निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका ऊर्जा उद्यमीहरूले नेपालमा 20,000 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक योजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नु भएको छ। भारतको नयाँ दिल्लीमा बुधबार भएको नेपाल भारत ऊर्जा सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालका अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सन् 2035 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादन पुर्याउने नेपाल सरकारले हालै मात्र महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको र त्यसका लागि 46.5 अर्ब डलर लगानी आवश्यक भएकोले नेपालमा लगानीको सुनौलो अवसर रहेको अध्यक्ष कार्कीले भारतीय लगानीकर्ताहरूलाई जानकारी गराउनुभयो। कार्यक्रममा इपानका उपाध्यक्ष आनन्द चौधरीले नेपालमा करिब 20,000 मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनु भएको छ। अर्थमन्त्री पौडेलले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कान्तिपुर मीडिया ग्रुपले बुधबार रूपन्देहीमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी निजी क्षेत्रका लागि महत्वपूर्ण ठाउँ रहेकोले सम्भावनालाई व्यवसायसँग जोड्न पनि आग्रह गर्नुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
दक्षिण एसियाली फुटबल महासंघ साफ यु19 च्याम्पियनशीपका लागि नेपाली फुटबल टोलीको बन्द पोसिसनमा 42 खेलाड़ीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार छनौट चरणमा बोलाइएका 58 मध्येबाट 42 खेलाड़ीलाई बन्द पोसिसनमा समावेश गर्नुभएको हो। छनौट प्रक्रिया आइतबार, सोमबार र मंगलबार चलेको थियो। बन्द पोसिसनमा रहेका खेलाड़ीलाई आइतबारसम्म सातदोबाट स्थित मुख्यालयमा सम्पर्क गर्न अखिल नेपाल फुटबल संघ नेफाले आग्रह गरेको छ। साफ यु19 च्याम्पियनशीप मे 9-18 भारतको अरूणाञ्चल प्रदेशको गोल्डेन जुबली रंगशालामा हुनेछ। को नेपालले मे 11 श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्दैछ। नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ। 2015 घरेलु भूमिमा भएको च्याम्पियनशीपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो। दुई वर्षपछि भूटानमा सम्पन्न दोस्रो संस्करणमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो। त्यति बेला नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा रहेको थियो। कोशी प्रदेश विरूद्ध 2 विकेटको रोमाञ्चक जित निकाल्दै विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा फाइनल पुग्ने झिनो सम्भावनालाई जीवितै राखेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढ़ाउने सत्तारूढ़ दलको निर्णय। 15 वर्ष मुनिका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बाल बालिकाको मुटुको निशुल्क उपचार गर्ने शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको निर्णय। इटहारीको सेन्ट्रल प्लाजामा भएको आगलागी 6 घण्टापछि नियन्त्रणमा। आगलागी भएको भवनबाट उद्धार गरिएका 11 जनाको स्वास्थ्य अवस्था सामान्य। र दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डडेलोमा 24 जनाको मृत्यु, करिब 29,000 विस्थापित। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।